यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा पूर्व मन्त्रीद्वय राजकुमार गुप्ता र रंजिता श्रेष्ठ सहित 7 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर। बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क संरचना पुननिर्माण गर्न 12,38,00,00,000 रूपैयाँ लाग्ने अनुमान। केही दिन अघिको बाढ़ी पहिरोले भत्किएका र बगाएका कोशी प्रदेशका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गरिदिने। नेपालको ऊर्जा, कृषि र दिगो आर्थिक तथा समावेशी विकासका लागि जर्मन सरकारले प्रदान गर्ने करिब 6,76,00,00,000 रूपैयाँको सम्झौता सम्पन्न। यो वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका 3 वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने। र महिला T20 अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालको जीत। समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा 2 पूर्व मन्त्री सहित 7 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्व मन्त्री रंजिता श्रेष्ठ समेत 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्ला अदालत मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरूवा थमौतीका लागि घर जग्गा व्यवसायीसँग 53,00,000 रूपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि 25,00,000 रूपैयाँको घुस डील गरेको अडियो समेतलाई अनुसन्धान गरेका आधार मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगले तत्कालीन मन्त्री गुप्ता विरूद्ध 78,00,000, पूर्व मन्त्री श्रेष्ठ विरूद्ध 78,00,000, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी विरूद्ध 53,00,000, घर जग्गा व्यवसायी सुजन कुमार तामाङ विरूद्ध 78,00,000, प्रतिवादी खम बहादुर पुन विरूद्ध 25,00,000, प्रतिवादी याम कुमारी गुरूङ विरूद्ध 78,00,000, प्रतिवादी तुलसीराम बुढ़ा मगर विरूद्ध 78,00,000 रूपैया बीगो सहित कसूर तथा सजायको माग दावी गर्दै मुद्दा दायर गरेको हो। सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र अमन चयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आम नागरिकसँग अपील गरेको छ। गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो। नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफल मार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले धरना, जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान गर्न खोज्न अनुरोध गरेको छ। नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन 21 गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला र आम नागरिकको समेत दायित्व भएको मन्त्रालयले प्रष्ट पारेको छ। नागरिक अगुवाहरूले राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन्। नागरिक अगुवाहरूले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी 9 युवाको वर्तमान विद्रोहपछिको परिस्थितिमा कुनै पनि बहानामा नागरिक राजनीतिक र सामाजिक अधिकार कुण्ठित गर्न नहुने तथा चुनौतीपूर्ण घड़ीमा नागरिक दायित्वबोध गरी तत्काल सरकार, जेएनजी र राजनीतिक दललाई गम्भीर चिन्ता र सरोकार सहित ध्यानकर्षण गराउँदै नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका हुन्। उहाँहरूले राजनीतिमा युवा पुस्ताको संलग्नता बढ़ाउँदै पार्टीलाई पुनर्जीवन दिन आवश्यक रहेको औल्याएका छन्। विज्ञप्तिमा उहाँहरूले संवैधानिक प्रक्रिया यथाशक चाँडो सञ्चालन गर्नका लागि फागुन 21 गतेको निर्वाचनमा उत्साहपूर्वक मतदान हुन सक्ने वातावरण निर्माण गर्नका लागि शान्ति र अमन चयन कायम राख्न विशेष ध्यान पुर्याउँदै राजनीतिक दल, जेएनजी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न पनि सरकारको समेत ध्यानकर्षण गराएका छन्। सरकारले हालैको बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क संरचना पुननिर्माण गर्न 12 अरब 38 करोड़ रूपैयाँ लाग्ने जनाउँदै अवरूद्ध सड़क संचालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसून जन विपतबाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक राजमार्ग, बेली ब्रिज र स्थायी पुल निर्माणका लागि 10 अरब 68 करोड़ रूपैयाँ लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढ़ी पहिरोबाट क्षति पुगेर अवरूद्ध भएका सड़क संचालनलाई पहिलो प्राथमिकतामा राखेर माताहतका निकायले काम गरिरहेको बताउनुभयो। कोशी प्रदेश सरकारले केही दिन अघि बाढ़ी पहिरोले भत्किएका र बगाएका सबै घर पुननिर्माण गरिदिने भएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपत व्यवस्थापन परिषद बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढ़ी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन शुरू गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढ़ाउँदै जाने परिषद बैठकले निर्णय गरेको छ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपतजन घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ। सिंहदरबारमा आज बसेको क्लस्टर र कोलिड्समा रहेका विभिन्न निकायसँगको समन्वय बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तर निकाय समन्वय गरी विपतबाट बढ़ी प्रभावित जिल्लामा दोहोरो नपर्ने गरी एकद्वार प्रणाली मार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै लीड्स र को लीड्स निकायलाई अनुरोध गर्नुभएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्र संघ विकास कार्यक्रम यूएनडीपी का आवासीय प्रतिनिधि क्यूको योको सुका नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित शहरी विकास मन्त्रालयमा आज भएको भेटमा यूएनडीपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तन लगायत क्षेत्रमा उपलब्ध गराइएको सहायता एवं संचालित योजना कार्यान्वयन अवस्था बारेमा छलफल भएको थियो। रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने मुख्य जिम्मेवारी कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयको आज अवलोकनपछि मन्त्री खरेलले तोकिएको मितिमा चुनाव गर्ने, भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने र जेएनजी आन्दोलनमा भएको जनधनको क्षतिका विषयमा अनुसन्धान गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो। मन्त्री खरेलले निर्वाचनमा सम्पूर्ण राजनीतिक दल र मताधिकार राख्ने सम्पूर्ण जनताले भाग लिने गरी मीडियाको तर्फबाट पनि वातावरण तयार गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दावी पेश गरेका छन्। प्रदेश प्रमुख समक्ष नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले हस्ताक्षर गरेर बुझाउनु भएको दावी पत्रमा नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मधेस प्रदेश सरकारका मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता यादवलाई नियुक्त गर्न माग गरिएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले गत भदौमा जेएनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल मार्फत राजीनामा दिने घोषणा गरे पनि प्रदेश प्रमुख समक्ष हालसम्म राजीनामा दिनुभएको छैन। कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ। गत भदौ 23 र 24 गतेको जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो। संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले सो क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालकी प्रमुख डाक्टर रूणा झाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यस वर्ष रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीनजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ। पुरस्कार नोबेल पुरस्कार समितिका अनुसार मेटल अर्ग्यानिक फ्रेमवर्क एमओएफ को विकास गरेका जापानका सुसुमु किटागावा, अस्ट्रेलियाका रिचर्ड रफसन र अमेरिकाका ओमर यागीलाई सन् 2025 को नोबेल पुरस्कार दिन लागि हो। समितिका अनुसार उहाँहरूलाई मलिक्युलर आर्किटेक्चरको नयाँ शैली विकास गरेका छन्। प्यालेस्टाइनी लड़ाकू समूह हमासले इजरायलमाथि आक्रमण गरेको आज 2 वर्ष पूरा भएको छ। इजरायलीहरूले आक्रमणको 2 वर्ष पूरा भएको सम्झनामा आक्रमण स्थलमा गई नोभा फेस्टिभलको रूपमा फूल श्रद्धाञ्जली र मैन बत्तीले सजाएर मृतकका स्मारकहरूमा अंगालो हालेर स्मरण गरेका हुन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। नेपालको ऊर्जा, कृषि, दिगो आर्थिक विकास तथा समावेशी विकासका लागि सहायता गर्ने सम्झौताको लक्ष्य अनुसार नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र जर्मन सरकारको तर्फबाट नेपालका लागि संघीय गणतन्त्र जर्मनका राजदूत उडो भोल्सले हस्ताक्षर गर्नुभएको हो। वित्तीय सहयोग सम्झौता अन्तर्गत जर्मन सरकारको पावर डिस्ट्रिब्युसन स्ट्रेन्थनिङ कार्यक्रमको लागि 20 मिलियन युरोसम्मको प्रतिबद्धता जनाएको छ। यसै गरी प्राविधिक सहयोग सम्झौता अन्तर्गत 21 मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धता रहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न शुरू गरेको छ। बाढ़ीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, पशुपन्छीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म प्रभावित कृषकको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। क्षतिको विवरण संकलनपछि तथ्याङ्कको आधारमा किसानलाई आवश्यकता अनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने पनि जनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ। गत सेप्टेम्बरमा 19,386 विदेशी पर्यटक भित्रिएकोमा गत वर्षको सोही अवधिको तुलनामा 3,702 कमी भएको हो। सेप्टेम्बर अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यही बेला भएको जेनजी प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको जनाइएको छ। सेप्टेम्बरमा एसियाली मुलुकका 8,542 र अन्य देशका 10,844 पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रविन कडरियाले बताउनुभयो। 7,600 वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका माध्यम। अब खेल समाचार रमेश टमाटरबाट।
मलेसिया विरूद्धको महिला टी20 अन्तर्राष्ट्रिय श्रृंखला नेपालले जितेको छ। मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात पाँचौं खेलमा मलेसियाले 5 विकेटले पराजित गरेसँगै नेपालले श्रृंखला जितेको हो। फाइनलमा 5 विकेटको जित निकालेसँगै नेपालले 5 खेलको श्रृंखला 3-2 आफ्नो पक्षमा पारेको थियो। यसअघिको खेलमा मलेसिया 3-13 रनले विजयी हुँदा नेपालले दुवै खेलमा 6 विकेटको जित हासिल गरेको थियो। मलेसियाले प्रस्तुत गरेको 104 रनको लक्ष्य पछ्याएको नेपालले 18 ओभरमा 5 विकेट गुमाउ लक्ष्य पूरा गरेको हो। नेपालका लागि रूबी पोदारले 26, पूजा महतोले 23, रूबिना छेत्रीले अभिजित 15 तथा सम्झना खड्काले 13 रन बनाइन्। टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 103 रनको योगफल बनाएको थियो। नेपालका लागि कविता कुँवर र राजमती ऐरीले समान 3-3 विकेट लिए भने रचना चौधरीले 1 विकेट लिएकी थिइन्। एएफसी एसियन कप छनौटको तेस्रो चरण अन्तर्गत नेपालले बिहिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोली मंगलबार भियतनाम पुगेको थियो। खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक म्याट रस र कप्तान किरण कुमार लिम्बुले भियतनामसँग खेल्नका लागि आफूहरू सम्पूर्ण रूपले तयार रहेको बताउनुभयो। समूहको शीर्ष टोली सन् 2027 साउदी अरेबियामा हुने एसियन कपमा छनौट हुनेछ। घरेलु टोली ओमानले आईसीसी टी20 एसिया तथा इस्ट एसिया पेसिफिक छनौट खेलमा विजय शुरूआत गरेको छ। अल अमेरत स्थित ओमान क्रिकेट मैदानमा बुधबार भएको समूह एकको पहिलो खेलमा ओमानले सामोवालाई 5 विकेटले हरायो। जितका लागि 93 रनको सामान्य लक्ष्य पछ्याएको ओमानले 16.5 ओभरमा 5 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत देशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा पूर्व मन्त्रीद्वय राजकुमार गुप्ता र रंजिता श्रेष्ठ सहित 7 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर। बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क संरचना पुनर्निर्माण गर्न 12 अर्ब 38 करोड़ रूपैयाँ लाग्ने अनुमान। केही दिन अघिको बाढ़ी पहिरोले भत्किएका र बगाएका कोशी प्रदेशका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गरिदिने। नेपालको ऊर्जा कृषि र दिगो आर्थिक तथा समावेशी विकासका लागि जर्मन सरकारले प्रदान गर्ने करिब 6 अर्ब 76 करोड़ रूपैयाँको सम्झौता सम्पन्न। यो वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान अस्ट्रेलिया र अमेरिकाका 3 वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने र महिला टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालको जीत। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।